नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने, स्थानीय चुनावमा अन्तर्घात भएको भन्दै छानबिन गर्न हरेक प्रदेशमा समिति गठन।
जनकपुरमा सीटीईभीटीको डिप्लोमा नर्सिङको प्रवेश परीक्षा अगावै प्रश्नपत्र बाहिरियो, कोचिङ सेन्टरले विद्यार्थीलाई 30,000 देखि 50,000 रूपियाँसम्म चिट बेचेको आरोप।
नेपालगंजमा केएल दुगड़ ग्रुपको गोदाम र विराटनगरको मकालु गार्मेन्टमा आग लागि क्षतिको विवरण आउन बाँकी।
फिलिपिन्सको टापु मिन्दानाओमा सैन्य शासन लम्बिने, आतंकवादसँग लड्न सैन्य कानून लम्ब्याउनु परेको राष्ट्रपतिको दावी।
र इंग्लिश प्रिमियर लीग फुटबलको सिजन अघिको मैत्रीपूर्ण खेलमा लिभरपुल र चेल्सी विजयी।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एण्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 9850-64-960, 9850-52-783 र 9850-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ। स्थानीय चुनावको समीक्षा गर्न बसेको बैठकको अन्तिम दिन आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। स्थिरता, विकास र राष्ट्रिय एकताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पद्धति नै उपयुक्त हुने प्रचण्डले दावी गर्नुभएको छ। बैठकले स्थानीय तह चुनावमा अन्तर्घात भएकाले पनि सोचे जस्तो नतिजा नआएको भन्दै त्यसबारेमा छानबिन गर्न हरेक प्रदेशमा 3-3 सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ। समितिले भदौ 16 गतेभित्र प्रतिवेदन बुझाउनेछ। समितिले दिएको प्रतिवेदनका आधारमा अन्तर्घातीलाई कार्यवाही गर्ने प्रतिबद्धता प्रचण्डले बैठकमा दोहोर्याउनु भएको छ। गएको सोमबार शुरू भएको बैठकमा नेताहरूबीच पार्टीभित्र गुट उपगुट बढ़ेको भन्दै आरोप प्रत्यारोप समेत भएको थियो। बैठकका निर्णय भोलि दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने माओवादीले जनाएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटबन्दी हटाएर नागरिकको विश्वास जितेर सत्ता सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले असोज 2 गते प्रदेश नम्बर 2 हुने स्थानीय तहको तेस्रो चरणको चुनावमा पार्टीलाई जिताउन प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड़ दिएका छन्। आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, महेश आचार्य, फर्मुल्लाह मनसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङदेम्बे, आनन्द प्रसाद ढुंगाना, चन्द्र भण्डारी लगायत 20 नेताहरूले धारणा राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बोल्न बाँकी पार्टी पदाधिकारी तथा नेताहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्ने पनि उहाँले बताउनुभयो। बैठक भोलि बिहान 8 बजे फेरि बस्नेछ।
नेपाली कांग्रेसका नेता चक्र प्रसाद बास्तोलाको स्वास्थ्यमा सुधार आएको छ। छातीमा समस्या देखिएपछि गत बिहिबार उहाँलाई बाँसबारे स्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सक न्यूरो सर्जन डाक्टर प्रत्युष श्रेष्ठका अनुसार स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षीय भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उहाँको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बन डाइअक्साइडको मात्रा राम्रो आए पनि अझै केही दिन उहाँलाई सघन कक्षमा नै राखी निगरानी गर्नुपर्ने अस्पतालले जनाएको छ।
जनकपुरमा सीटीईभीटीले डिप्लोमा नर्सिङका लागि लिएको प्रवेश परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको पाइएको छ। जनकपुरको नेपाल टेक्निकल इन्स्टिच्यूटको परीक्षा केन्द्रमा परीक्षा शुरू हुनु अघि नै प्रश्नपत्र बाहिरिएको हो। परीक्षा हुनु पूर्व नै प्रश्नपत्र बाहिरिएपछि त्यसको चिट तयार भएर विद्यार्थीसम्म पुगेको थियो। परीक्षामा पास हुन र चिट चोरी गराउन अधिकांश विद्यार्थीले 30,000 देखि 50,000 रूपियाँसम्म दिएको परीक्षामा सामेल विद्यार्थीले बताएका छन्। श्रोतका अनुसार जनकपुरकै केही कोचिङ सेन्टरले विद्यार्थीलाई पास गराइदिने भन्दै 30,000 देखि 50,000 रूपियाँ लिएर प्रश्नपत्र र चिट बेचेका हुन्। चिट चोराउन सीटीभीटीबाट जनकपुरमा अनुगमन गर्न पुगेका सुपरिवेक्षक र नेपाल टेक्निकल इन्स्टिच्यूटका केन्द्राध्यक्ष समेत सामेल रहेको आरोप लागेको छ।
नेपालगंजको कारकादौमा रहेको केएल दुगट ग्रुपको खाद्य गोदाममा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। धान, गहुँ, घिउ र तेल भण्डारण गरिएको गोदाममा झण्डै 3 घण्टादेखि आगलागी भइरहेको हो। नेपालगंज, कोहलपुर र राजाबाट गएको दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ। यस्तै विराटनगर महानगरपालिका 13 रानीमा रहेको ट्राइकोड इण्डस्ट्रीज प्रालीमा पनि आगलागी भएको छ। मकालु गार्मेन्टको नामबाट चिनिएको उद्योगमा धागो गोदामबाट दिउँसो शुरू भएको आगो निभाउन सकिएको छैन। उद्योगमा भएका कर्मचारी काम गरिरहेका बेलामा आगलागी भएपछि भागदौड मचिएको थियो। आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नारायणघाट मुगलिन सड़क खण्ड अन्तर्गत कालीखोलामा पहिरो खसेपछि सवारी आवागमन अवरूद्ध भएको छ। दिउँसो 4 बजेतिर पहिरो झरेपछि दुवैतर्फको सवारी आवागमन अवरूद्ध भएको हो। पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र परेका छन्। वर्षा लागेसँगै यो सड़कमा पहिरोको जोखिम बढ़ेको छ।
पहिरोको कारण गुल्मीको चोरकाटे शान्तिपुर सड़क खण्ड 2 दिनदेखि ठप्प छ। सड़कमा माथिबाट ठूलो पहिरो झरेपछि चोरकोट शान्तिपुर सड़क हिजो दिउँसोदेखि अवरूद्ध भएको हो। सड़क खुलाउने प्रयास भइरहे पनि पहिरो धेरै ठूलो भएकाले समस्या भएको छ। पहिरोले विद्युतको पोल भाँचिएपछि त्यस क्षेत्रमा विद्युत सेवा समेत ठप्प बनेको प्रहरीले जनाएको छ।
चीन र पूर्वी नेपालको ओलाङचुङ्गोला सड़क सञ्जालले जोड़िएको छ। 7 महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण शुरू गरिएको सड़क निर्माण कार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म पुगेपछि चीन र ओलाङचुङ्गोला सड़क सञ्जालले जोड़िएको हो। संखुवासभाको सबैभन्दा विकट क्षेत्रको रूपमा रहेको ओलाङचुङ्गोलामा चीनबाट सड़क बाटो पुगेपछि स्थानीयले खुशियाली मनाएका छन्। टिपतालादेखि बस्तीसम्मको 21 किलोमिटर लामो सड़क निर्माण गर्न 3 करोड़ भन्दा बढ़ी खर्च भएको उपभोक्ता समितिका अध्यक्ष छेतेन बालुङले जानकारी दिनुभयो।
सुलुखुम्बुका भूकम्प प्रभावित निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम साउनको दोस्रो सातादेखि पाउने भएका छन्। लाभग्राहीको सूचीमा परेका सुलुखुम्बुका 10,794 घरमध्ये 8,095 लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन्। साबिकका गाविसहरू नाम्ची, चौरीखर्क र खुमजुङ बाहेकका गाविसका प्रभावितलाई पहिलो किस्ता वितरणको तयारी भइरहेको जिल्ला समन्वय समितिका भूकम्प सम्पर्क व्यक्ति भोज नारायण राज भण्डारीले जानकारी दिनुभयो।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको 39 औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ। पुष्पलालले 2006 साल वैशाखमा भारतको कोलकातामा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल 1981 असार 15 गते रामेछापमा जन्मनु भएको थियो भने 2000 35 साल साउन 7 गते निर्वासनका बेला भारतमा उहाँको निधन भएको थियो। उहाँले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी विभाजन भए पनि प्राय सबै कम्युनिष्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन्।
काभ्रेको बनेपा नगरपालिका 7 बस पार्कमा होटल सञ्चालन गरेर बसेका एकै परिवारका 4 जनाको ज्यान गएको विषयमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली खटिएको छ। बनेपा बस पार्कमा गौतम होटल सञ्चालन गरिरहेका राजन दाहाल, वहाँका बुवा हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना होटलभित्र गएराती मृत भेटिएका प्रहरीले जनाएको छ। उनीहरूको शव रहेको ठाउँमा विष प्रयोग गरिएको केही खालिस भेटिएको पनि प्रहरीले जनाएको छ।
विराटनगर महानगरपालिकाका बालबालिकाले बालमैत्री महानगरलाई पूर्ण कार्यान्वयन गर्न र बालबालिकाको विषयलाई प्राथमिकतामा राख्न नवनिर्वाचित मेयर तथा उपमेयरलाई आग्रह गरेका छन्। बालमैत्री भएको एक वर्ष बितिसकेको अवस्थामा बालबालिकाले अझै मैत्रीपूर्ण व्यवहारको महसुस गर्न नसकेको भन्दै उनीहरूले यस्तो माग गरेका हुन्। नगर बाल क्लब सञ्जालका पूर्व अध्यक्ष प्रीतम शाहले 2064 सालदेखि बालमैत्री अवधारणाको रूपमा काम गर्दै आएको र अहिले बालमैत्री महानगरको छुट्टै पहिचान बोकेकोले सबै वडामा बालमैत्री स्थानीय शासनको प्रवर्धनको काम अघि सार्न आग्रह गर्नुभयो।
सिधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाइ कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसेका हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
खामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब बनाऊ गाउँ शहर उज्यालोमा छ दम, खर्च पनि कम।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने, स्थानीय चुनावमा अन्तर्घात भएको भन्दै छानबिन गर्न हरेक प्रदेशमा समिति गठन, जनकपुरमा सीटीईटीको डिप्लोमा नर्सिङको प्रवेश परीक्षा अगावै प्रश्नपत्र बाहिरियो लगायतका खबर प्रस्तुत
गर्यौं। उमेर नपुगी दाँत फुकाल्दा पछि आउने दाँत खप्टिने सम्भावना रहने डाक्टरहरूले बताएका छन्। पहिला उम्रेका दाँत समयभन्दा पहिले झरे अर्को दाँत उम्रने हड्डीको विकासमा समस्या आउने भएकाले नयाँ दाँत खप्टिने गरेको दन्तरोग विशेषज्ञ डाक्टर रमेश बिच्छाले बताउनुभयो। उहाँका अनुसार बालबालिकाको दाँत किरा लागेर टुक्रा टुक्रा भए जरा बिस्तारै कमजोर हुने भएकाले त्यस्ता दाँतलाई बेलैमा फुकाल्नुपर्छ। यसले नयाँ उम्रने दाँतमा किराको संक्रमणको सम्भावना कम हुन्छ। दाँतमा किरा लागिसकेपछि दाँत धेरै दुख्ने, गिजा सुन्निने, खानेकुरा चपाउन नसकिने हुन्छ। दूध खाने बालबालिकामा किरा लाग्ने सम्भावना उच्च हुने भएकाले दूध खुवाइसकेपछि बालबालिकाको मुख सफा गर्ने, दाँतमा कतै खाली ठाउँ छ भने सिमेन्ट भर्ने र फ्लोराइड लगाउन डाक्टर विच्छाको सुझाव छ। यस्तै गुलियो खानेकुरा खाएपछि मुखमा भएको ब्याक्टेरियाले अम्ल उत्पादन गरेर दाँतलाई खियाउने भएकाले पनि गुलियो खाएपछि बच्चालाई मुख कुल्ला गराउन उहाँले आग्रह गर्नुभयो।
देशका धेरै ठाउँमा धान रोपाई अन्तिम चरणमा पुगेको छ। पानी भएका ठाउँमा रोपाई गर्न त सहज भएको छ, तर खेताला नपाइने समस्याले किसान हैरान भएका छन्। अर्घाखाँचीका किसान पनि खेताला नपाउँदा चिन्तित छन्। अर्घाखाँचीबाट सहकर्मी प्रेम नारायण आचार्यको रिपोर्ट।
अघिल्ला वर्षहरूमा पानी नपरेर चिन्तित बनेका किसानलाई यस वर्ष भने खेतालाको चिन्ता छ। खेतालाको दैनिक ज्याला पनि वात्तै बढेको छ। खुट्टा लागेका युवाहरू कामको खोजीमा विदेश गएपछि मानो रोपेर मुरी उब्जाउने यो समयमा खेतालाको अभाव भएको हो। किमडाँडाका किसान विष्णु प्रसाद मरासिनी:
युवा शक्तिभरि विदेशतिर गएको छ। गाउँमा बुढाबुढी र केटाकेटी महिला बाहेकहरू कोही पनि छैन। गाउँमा कामकाज गर्न रोपाईहरू गर्न समस्या परेको छ। मान्छेहरू पाइँदैन। पाए पनि 500-600 रुपियाँ ज्याला तिरेर काम गराउनुपर्छ। काम गराए अनुसार त्यसको प्रतिफल त्यति हाम्रो निक्लिन सकेको छैन। त्यसले गर्दाखेरि हामी कृषकहरूलाई ठूलो समस्या परेको छ। प्रायःजसो विदेशतिर जाने, पैसा कमाउने, ल्याउने र मिठो मिठो खाने, राम्रो राम्रो लगाउने, सहरतिर बस्ने, काम नगर्ने भन्न थालेका छन्। पहिला जस्तो खेतीपाती गर्न अरिमो परिमो चल्थ्यो भने अहिले त अरिमो परिमो पनि प्राय चल्दैन।
युवाहरू विदेशतिर र गाउँमा भएका अरू पनि खेतीपातीका पेसामा लागेपछि रोपाई गर्ने खेतालाको अभाव भएको हो। सबैजसो गाउँमा बालबालिका, महिला र वृद्ध वृद्धहरू मात्र छन्। खेताला नपाउँदा केही ठाउँमा रोपाई गर्न पनि ढिलो भएको छ। छत्रदेव गाउँपालिका केरुङ्गाकी किसान कमला पाण्डे:
काम गर्ने मान्छेलाई धेरै समस्या भएको कारणले गर्दा धेरै खेतहरू पनि बाँझिसकेका छन्। गोरु जोत्नीको लगानी लाएर अनि त्यो धान उब्जा गर्ने भन्दा हाम्रो धेरै खर्च, र मैले जसरी तसरी गरेकी त छु, तर बजारको चामल किन्नु भन्दा मलाई त्यो धान अझै महँगो परेको छ। त्यही पनि आफ्नो लगानी लाएर भए पनि आफ्नो सम्पत्ति किन बाँझै राख्नु भनेर खेतारा लाएर अनि त्यो खेत रोपेर घरैको भात खाछु। ट्रेक्टर पनि जान अप्ठ्यारो, अलिक पानीको गहिरो गहिरो भएको कारणले, गोरु जोत्नी नपाइनाको कारणले गर्दा पनि मान्छेलाई धेरै खेत बजाउनु परेको छ।
तै पनि जसो तसो किसानले रोपाई गरिरहेका छन्। जिल्लामा 85% खेतमा रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत नन्दलाल पाण्डेले बताउनु भयो।
यो जिल्लाको कुल क्षेत्रफल भित्र पर्ने धानको खेती योग्य जमिन 8050 हेक्टर मध्ये 85% धान रोपाई भइसकेछ। जसमध्ये विशेष यो जिल्लामा धान उत्पादन क्षेत्र पाकिर क्षेत्र, मथुरा, दुर्गा फाँट, शीत खोला र पालीको चिबेक, जरे खोला, छिर्लिङ खोला, दुर्बाङ र खाकाबेसी, बागी खोला लगायत क्षेत्रहरूमा लगभग रोपाई सकिसकेको छ। बाँकी अब टारीहरूतिर सामान्य रूपमा मात्रै बाँकी छ, धेरै बाँकी छैन।
यस वर्ष त जसो तसो गरेर किसानले रोपाई सक्न लागे, तर खेताला अभाव र ज्याला महँगो भइरहने हो भने अर्को वर्ष खाद्यान्नको भाव पनि बन्ने किसान बताउँछन्।
मेरो पनि भन्नु छ।
भूकम्पबाट विस्थापित भएर बनाएको घर पहिरोको जोखिममा परेपछि रामेछापका प्रेमबहादुर खत्रीको परिवार विस्थापित भएको खबर उज्यालो अनलाइनमा पढेर मित्रबन्धु ढकाल फेसबुकमा लेख्नुहुन्छ, यही कारणले नै हो इन्जिनियरको सुपरिवेक्षण र माटो परीक्षण गरेर मात्रै घर बनाउनुपर्छ भनेको, त्यसैले यसबाट अरू सबैले पाठ सिकौं।
फेसबुकमा हरिराम योगी लेख्नुहुन्छ, भूकम्प गएको 3 वर्ष लागिसक्यो तर अझै पनि कति प्रभावितको लाभग्राहीको सूचीमा नै नाम छैन। कहिले हो उनीहरू प्रभावितको सूचीमा पर्ने अनि कहिले हो उनीहरूले राहत पाउने? यसमा सरकार र पुननिर्माण प्राधिकरणको ध्यान जाओस्।
अब विकास निर्माणमा हुने गरेको अनियमितता बारे उज्यालोको फेसबुक पेजमा आएका केही गुनासा। विवेक खरेल लेख्नुहुन्छ, भन्ने मुख धेरै र गर्ने हात कम भएर हो कि, वा उचित जनशक्ति र उपकरणको अभावले हो? मुङ्लिन नारायण घाट र कलंकीको सड़क निर्माणमा यस्तो ढिलाइ भएको, नागरिकले कहिलेसम्म जाममा बस्नुपर्ने हो सरकार?
चिरण ढकालले लेख्नु भएको छ, किर्तिपुरबाट नयाँ बाटोसम्म पर्ने सड़क झण्डै 2 वर्ष लगाएर बनाइयो, तर 2 वर्ष लगाएर बनाएको सड़क 1 महिना पनि नपुग्दै खाल्डा पर्न थाल्यो। अब ठेकेदारलाई कार्यवाही गर्ने कि नगर्ने?
शेर रोकाया लेख्नुहुन्छ, हाम्रा नेताले मोनो र मेट्रो रेलको सपना बाँड्नु भन्दा ग्रामीण भेकका हिलामे सड़क बनाइदिए, नागरिकले राहत पाउने थिए कि?
अनि प्रमेश बिरकाटा फेसबुकमा टिप्पणी गर्नुहुन्छ, प्रधानमन्त्रीको निर्देशनपछि काठमाडौँका केही ठाउँमा सड़कका खाल्डा खुल्डी पुरिएको सुन्दा लाग्यो, काम गर्न प्रधानमन्त्री र मन्त्रीहरूकै निर्देशन नै चाहिने रहेछ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुफल काफ्ले, सी धाकुरा प्रष्ट विचार। यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबो रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एण्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेशन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबो रोड ललितपुर,
फोन 55 81 283 22 30 230।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
मञ्जुश्री फाइनान्स लिमिटेडमा निक्षेपमा आकर्षक ब्याज दर, नेपाल राष्ट्र बैङ्कबाट गौवर्गको इजाजत प्राप्त। मञ्जुश्री फाइनान्समा मुद्दती निक्षेपमा 14% र बचत खातामा 10% ब्याज दर,
साथै छिटो छरितो तथा सरल कर्जा।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर, फोन 47 84 170, न्यू रोड 42 22 130।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलो पटक एटीआर विमान भित्र आएको छ। यति एयरलाइन्सले 1 अर्बको लगानीमा 72 सीट क्षमताको विमान खरिद गरेको हो। यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार यो विमानले 1 हप्तापछि विराटनगर, भैरहवा, नेपालगंज र भद्रपुर उडान थाल्नेछ। यो सँगै अब यति एयरलाइन्ससँग 7 विमान भएको छ। यतिले यसै वर्षभित्र थप 2 एटीआर विमान ल्याउँदैछ। यसअघि बुद्धयरले एटीआर विमानबाट सेवा दिँदै आएको थियो।
म्याग्दीबाट गत आर्थिक वर्षमा झण्डै 5 मेट्रिक टन जड़ीबुटी निकासी भएको छ। म्याग्दीका वन जंगलबाट संकलन गरिएका 15 प्रजातिका 4,784 किलो जड़ीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ। यसै गरी 1,200 किलो अल्लो निर्यात भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिनुभयो।
विद्युत अवरूद्ध हुँदा दाहदिङको नीलकण्ठ नगरपालिकाका बासिन्दा 2 हप्तादेखि अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत लाइनको ट्रान्सफर्मर पड्किएपछि विद्युत अवरूद्ध भएको हो। नीलकण्ठ नगरपालिका नौका, निगालपानी, चिप्लेटी र झगरे, नीलकण्ठ बारको सेउली र आसपासका क्षेत्रमा विद्युत सेवा अवरूद्ध भएको स्थानीय बासिन्दाले बताएका छन्।
अब विदेशका खबर। फिलिपिन्सको मिन्दानाओ टापुमा सैन्य शासन लम्बिने भएको छ। इस्लामिक आतंकवादी गतिविधिसँग लड्न मिन्दानाओमा सैन्य कानून लम्ब्याउने सहमति भएको बीबीसीले जनाएको छ। संसदमा सैन्य कानून लम्ब्याउने पक्षमा मतदान भएको हो। गएको मेदेखि मिन्दानाओको मारावीका केही भूभागमा आईएसले कब्जा गरेको छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आतंकवादसँग लड्न सैन्य कानून लम्ब्याउनु परेको दावी गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलको नयाँ सिजन शुरू हुनु अघिको मैत्रीपूर्ण खेलमा आज चेल्सी र लिभरपूल विजयी भएका छन्। चीनको बेजिङमा भएको मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई 3-0 हराएको हो। यस्तै हङकङमा भएको अर्को खेलमा लिभरपूलले लेस्टर सिटीलाई 2-1 हराएको छ। प्रिमियर लीगको पहिलो खेल अगस्त 11 तारीकमा हुनेछ। त्यो खेल अघि मैत्रीपूर्ण खेलका लागि इंग्लिश क्लबहरू विभिन्न देशमा पुगेका छन्।
खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण नेपाली चलचित्रका चर्चित डायलग अर्थात संवादमा केन्द्रित छ।
मान्छे हुँ मान्छे, तर त जस्तो सुरको लागि शंकर शंकर हुँ।
नरपिशाचको लागि नरसिंह र त जस्तो रक्तपिशाचको लागि नरदेवी उग्रचण्डी भद्रकालीको छोरा मान्छे शंकर शंकर।
नेपाली चलचित्रमा महानायक भनेर चिनिएका अभिनेता राजेश हमालले दुई दशक अघि देउती चलचित्रमा बोलेको संवाद हो। पछिल्लो समय थोरै चलचित्रमा मात्रै अभिनय गर्ने हमाल यस्तै संवादबाट अहिले पनि उत्तिकै चर्चित र लोकप्रिय हुनुहुन्छ। प्राय द्वन्द्व प्रधान चलचित्रमा मुख्य भूमिका निभाउने अभिनेता हमालले पृथ्वी चलचित्रमा बोलेको अर्को संवाद पनि उत्तिकै चर्चित छ।
पृथ्वी नाम हो मेरो, साथीहरूको लागि यो हात सलाम हो, दुश्मनहरूको लागि यो हात सलाम हो।
चलचित्रको मेरुदण्ड मानिने कथाका लागि पटकथा लेखन अर्थात संवाद अति नै महत्वपूर्ण विधा मानिन्छ। चलचित्र निर्माण गर्दा चाहिने लगानी होस् या त्यसले दर्शकमाझ पार्ने प्रभाव, त्यो संवादले नै निर्धारण गर्छ। बोलीचालीको भाषालाई नै चलचित्रको संवादमा उतारेपछि त्यो दर्शकमाझ अझ लोकप्रिय हुने चलचित्र कर्मीको बुझाइ छ।
उफ्रिने तागत नहुनेले नि आकाशमा फुलेको गुलाबको फुल टिप्ने कोसिस गर्नुहुन्न।
उफ्रने तागत नभए पनि भाटाले हानेर झारिन्छ।
भाटाले हाने पनि झर्दैन, बरु बोटमै सुक्छ।
मन परेको फुल सुके पनि रसिलो।
यस्तै संवादले भरिएको चलचित्र पशुपति प्रसादले गएको वर्ष दर्शकको मन मात्रै जितेन, उत्कृष्ट चलचित्रको सम्मान र सबैजसो अवार्ड पनि हात पार्यो। यसै चलचित्रको अभिनय र पटकथा लेखनले अभिनेता खगेन्द्र लामिछानेलाई जीवन्त कलाकारका रूपमा पनि स्थापित गरायो। दिपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले करोड़ौं व्यापार मात्र गरेन, यसमा समेटिएका हनुमानजी जस्ता शब्दले सामाजिक सञ्जाल प्रयोगकर्ताको बोलीचालीको भाषा अभिव्यक्त गर्ने माध्यम नै बन्यो।
काठमाडौँ आउँदा जस्तो थिए त्यस्तै भयो हनुमानजी, नाङ्गै सब चैट गोशाला।
कथा सामाजिक होस् या राजनीतिक, तर चलचित्रले बोल्ने संवाद भने सामाजिक परिवेशकै बढी हुन्छन्, जसले दर्शकलाई आफ्नै गाउँघरमा भए गरेका घटना र अवस्थालाई चलचित्रमा हुबहु देखे जस्तो आभास गराउँछ। त्यसैले चलचित्रको कथाका लागि पटकथा लेख्न गाह्रो हुने र त्यसका लागि आफूले लामो समय अध्ययन अनुसन्धान गर्ने गरेको लेखक तथा अभिनेता खगेन्द्र लामिछाने बताउनुहुन्छ।
स्क्रिप्ट लेख्ने कुरा मध्येमा संवाद लेख्न सबभन्दा गाह्रो कुरा हो। मान्छे बोले जसरी चाहिँ म त्यसरी संवाद लेख्छु, लेखिसकेपछि आफै पनि बोल्छु त्यो बोल्दाखेरि ठिक भयो कि भएन भनेर त्यसरी प्र्याक्टिस गरेर लेख्दाखेरि अब हाम्रो दैनिक जनजीवनमा बोलिने कुराहरू नै संवादमा आउँदाखेरि मान्छेलाई फिल्ममा चाहिँ पात्रहरू बोल्दा पनि आफ्नै वरिपरिका मान्छेहरू बोले जस्तो लाग्छ, दर्शकले पनि त्यो चिजलाई चाहिँ एसोसिएट गर्न सक्छन् जस्तो।
समय फेरिएसँगै चलचित्रको कथा व्यक्त गर्ने शैली र माध्यम पनि फेरिएको छ। फेरिएको शैलीमा प्रयोग हुने संवादले चलचित्र मात्रै होइन त्यसले दर्शकको माया र साथ पनि उत्तिकै दिलाउँछ। यसैको पर्याय मानिन्छ चलचित्र नाइ नभन्नु ल। यसको एउटै संवादले लगातार चारवटा श्रृंखलासम्म चलचित्र निर्माण गरेर निर्माता तथा निर्देशक विकासराज आचार्यले व्यावसायिक सफलता हात पार्नु भएको छ।
मलाई थाहा छ एक दिन तिमीले मलाई मन पराउँछु भनेर भन्नेछ, तर भन्न ढिला नगर्नु नि, नत्र तिमीले भनौला मैले नसुनुला।
मलाई पनि तिमीले आँखामा राख न त। अह राख्दिन, आँखामा राखे भने त आँसुले बगाइहाल्छ नि।
फेरी फेरी फेरी
पहिले चलचित्र कर्मी अरूबाट सिकेको कुरा लागू गर्थे, तर अहिले आफैले देखिए भोगेको कुरा चलचित्रको दृश्य अर्थात भिडियोमा उतार्छन्। यही कुराले पहिलेको तुलनामा अहिले नेपाली चलचित्रको बजार क्षेत्र पनि वात्तै विस्तार भएको छ। लुट र लुट टू चलचित्रमा समावेश भएको यो काठमाडौँ सहर हेर्दा लाग्छ रहर जस्ता संवादले कथा मात्रै होइन अहिलेको परिवेशलाई पनि प्रतिनिधित्व गरेको छ। यस चलचित्रले व्यावसायिक सफलता त हात पार्यो नै अहिलेका सर्वाधिक चल्तीका अभिनेता सौगात मल्ल र दयाङ राईलाई पनि चर्चित बनायो।
जस्ताको त्यस्तै, केही बदलिएको छैन यो सहरमा, धनी धनी नै छ, गरीब गरीब नै, जसको शक्ति उसकै भक्ति। त्यही भएर यो काठमाडौँ सहर अहिले पनि हेड्डा लाग्छ र
शुरूका दिनमा निश्चित सूत्र र संरचनामा निर्माण हुने चलचित्रको विषयवस्तु पनि हिजो आज फेरिएको छ। पहिले चार चारवटा गीत र द्वन्द्वका दृश्य राखेर निर्माण हुने चलचित्र अहिले गीत र द्वन्द्व बिना पनि निर्माण हुन थालेका छन्। चलचित्रको कथा र पटकथा अनुसार लगानीकर्ताले लगानी गर्ने हुँदा पनि हिजो आज नयाँ नयाँ संवादको खोजी र त्यसको प्रयोगमा चलचित्रकर्मी लामो समय खर्चिने गरेका छन्। प्रदर्शनमा आउन लागेको रुद्र चलचित्रका लेखक तथा निर्देशक रामजी लामिछाने,
हाम्रो दुःख भनेको नै यही स्क्रिन प्लेमै हो, पटकथामै हो, स्टोरी लाइनअपमै हो। जुन हिसाबले प्रड्युसरले पैसा हालिने यही वर्डिङलाई नै हाल्ने, यही सम्भारलाई यही स्क्रिन प्लेमै हाल्ने भएर चाहिँ मेन भनेकै जुन मेरुदण्ड भनेकै एउटा स्क्रिन प्ले जुन स्टोरी लाइनअप सबैमा चाहिँ भए भएर चाहिँ मेहनत गर्ने नै यसमै हो।
चलचित्र मनोरञ्जनको माध्यम भए पनि यसले नागरिक समाज र जनजीविकाको प्रतिनिधित्व गर्ने गर्छ। सुख दुःख प्रेम विछोड र समाजको वास्तविकता झल्काउने चलचित्रमा समावेश हुने यस्तै संवादले नेपाली चलचित्रको स्तर उकास्ने मात्रै नभई नेपाली संस्कृतिको विस्तारमा पनि सहयोग गर्ने गरेको छ।
दुखी आत्मा केही ल्याउनु पर्छ त, खुट्टा भए जुत्ता पाउँदैन,
मन परेको जुत्ता पो जुत्ता त, नत्र खाली खुट्टै ठिक छ।
रंग दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने, स्थानीय चुनावमा अन्तर्घात भएको भन्दै छानबिन गर्न हरेक प्रदेशमा समिति गठन,
जनकपुरमा सीटीईभीटीको डिप्लोमा नर्सिङको प्रवेश परीक्षा अगावै प्रश्नपत्र बाहिरियो, कोचिङ सेन्टरले विद्यार्थीलाई 30,000-50,000 रूपियाँसम्म चिट बेचेको आरोप,
नेपालगंजमा केएल दुगड ग्रुपको गोदाम र विराटनगरको मकालु गार्मेन्टमा आग लागि क्षतिको विवरण आउन बाँकी,
फिलिपिन्सको टापु मिन्दानाओमा सैन्य शासन लम्बिने, आतंकवादसँग लड्न सैन्य कानून लम्ब्याउनु परेको राष्ट्रपतिको दावी,
र इंग्लिश प्रिमियर लीग फुटबलको सिजन अघिको मैत्रीपूर्ण खेलमा लिभरपुल र चेल्सी विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।